रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज। प्रदेश अस्पताल सुर्खेतलाई 300 शैयाको भवन हस्तान्तरण, भवन 55 करोडमा बन्यो।
डेङ्गुबाट आत्तिनुभन्दा पनि सजग हुनुपर्ने चिकित्सकहरूको भनाई, जथाभावी औषधि प्रयोग नगर्न सुझाव।
डोटीमा 8 वर्ष अघि दादुरा विरुद्धको खोप लगाउँदा ज्यान गुमाएका 4 जना बालबालिकाका परिवारले राहत पाए, ढिलै भए पनि न्याय पाएको भनाई।
र ओलम्पिक कमिटीको अध्यक्षमा जीवननाम श्रेष्ठ निर्वाचित, नेपाली महिला क्रिकेट टोली T20 विश्वकप क्रिकेटको वरियतामा 1 स्थान तल झर्यो। हिमाल पहाड तराई कोही छैन पराई, बिहान 6:30 बजेको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेत स्थित विभिन्न धार्मिक संघ संगठन र जातीय संस्थाले सुर्खेतमा भएको गौहत्यामा संलग्न कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। प्रदेश प्रमुख दुर्गा किशोर खनाल मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाइएको हो। विभिन्न धार्मिक संघ संस्थाहरूले घटनाका मुख्य दोषीलाई समेत कारवाही हुनुपर्ने भन्दै माग गरेका छन्। उनीहरूले घटनामा संलग्न प्रशासनिक निकायका प्रमुख एवं पदाधिकारीहरू समेतलाई पनि कारवाहीको प्रक्रियामा अगाडि लैजानुपर्ने गरेका छन्। 22 वटा धार्मिक संघ संस्थाले ज्ञापन पत्र बुझाएको सनातन हिन्दू राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष समितिका अध्यक्ष प्रेम प्रकाश खड्काले जानकारी दिनुभयो। प्रदेश प्रमुख दुर्गा किशोर खनालले जघन्य घटनाका दोषी कोही पनि उम्कन नहुने भन्दै कारवाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने बताउनुभयो।
प्रदेश अस्पताल सुर्खेतलाई 300 शैयाको नयाँ भवन हस्तान्तरण गरिएको छ। हिजो एक कार्यक्रमका बीच सङ्घीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईले कर्णाली प्रदेश सरकारलाई नवनिर्मित 300 शैयाको भवन हस्तान्तरण गर्नुभएको हो। जिल्ला अस्पतालबाट स्तर उन्नति गरिएको 14 वर्षपछि अस्पतालले सुविधायुक्त नयाँ भवन पाएको हो। भवन करिब 55 करोड रुपियाँमा निर्माण सम्पन्न भएको जनाइएको छ। प्रदेश सरकारलाई हस्तान्तरण गरिएको 55 करोडको नयाँ भवनबाट अब सेवा सुविधा दिन सजिलो हुने बताइएको छ। यो भवन तोकिएको मितिभन्दा 4 महिना पहिला नै निर्माण सम्पन्न भएको बताइएको छ। प्रदेश सरकारले भवन सञ्चालनका लागि अस्पताल विकास समितिलाई सुम्पिएको छ। सुविधायुक्त भवन पाएसँगै अब प्रदेश अस्पतालबाट तत्काल 300 याको सेवा दिने तयारी गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताउनु भएको छ। भवन हस्तान्तरण गर्दै शहरी विकास मन्त्री राईले कर्णाली प्रदेश अस्पतालले अब सुविधायुक्त भवन पाएको भन्दै सेवालाई पनि प्रभावकारी गराउनुपर्ने बताउनु भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब कर्णालीका नागरिकले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टर्ने दावी गर्नुभएको छ। प्रदेश सरकारले यो अस्पताललाई 300 शैयाको बनाएको जानकारी दिँदै उहाँले कर्णालीका नागरिकलाई विशेषज्ञ सेवा दिन पनि प्रदेश सरकार लागि परेको बताउनु भएको छ। यो सँगै सङ्घीय सरकारबाट नयाँ संरचना अनुसार प्रदेश अस्पताल औपचारिक रूपमा प्रदेश सरकारको मातहतमा आएको छ। लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको संक्रमणका कारण पछिल्लो 5 महिना यता 7 जनाको ज्यान जानुका साथै 70,000 जना संक्रमित भएको सरकारी तथ्याङ्क छ। डेङ्गुबाट सुर्खेतमा पनि 6 जना संक्रमित भएको पुष्टि भइसकेको छ भने सुर्खेत सहित करिब 60 जिल्ला प्रभावित भएका छन्। अहिले सडकदेखि सदनसम्म डेङ्गुबारे चर्चा हुने गरेको छ। यसैबीच मैले प्रदेश अस्पताल सुर्खेतका कन्सल्टेन्ट फिजिसियन डाक्टर KN पौडेललाई चर्चामा आए जस्तै डेङ्गु वास्तवमै भयावह र डरलाग्दो रोग हो त भनी सोधेको छु।
डराउनु पर्ने पनि हो, डराउनु त्यति धेरै डराउनु नपर्ने पनि हो। यसको चाहिँ दुईटै पाटाहरू छन्, यसमा विस्तृत रूपमा बुझ्नु आवश्यक छ। किनकि डेङ्गु रोग लाग्दैमा धेरै मानिसको सोचाइ चाहिँ अहिले सबै यसरी समाचारहरू आएको छ कि अब रोग लाग्दैमा मेरो ज्यान जाने भयो, अब मेरो उपचार छैन भन्ने मानिसले जुन रूपमा बुझ्नु भएको छ, यसको सही बुझाइ यो चाहिँ होइन। डेङ्गु लागेको धेरै जसो बिरामी 70-80% 90% बिरामीहरूलाई चाहिँ सामान्य उपचारले, सामान्य पानी, जीवनजल खानाले नै सन्चो हुन्छ, र केही प्रतिशत बिरामी 10-15-20% बिरामीमा चाहिँ यो सिरियस रूपमा अलिक भयावह रूप लिन्छ अहिले, र हामी चिकित्सकको पाटोबाट, हामी हस्पिटलको पाटोबाट गर्नुपर्ने चाहिँ त्यो सिरियस बिरामीलाई फिल्टर आउट गरेर उनीहरूको प्रपर उपचार गर्ने नै हाम्रो मुख्य कुरा हो। र हात्तिहाल्नुपर्ने पनि छैन, तर यो भन्दैमा ढुक्क भएर बस्ने वातावरण पनि छैन, किनभने त्यही 100% बिरामी मध्ये 10% बिरामी त बढी सिरियस हुनुहुनेछ, र त्यसमध्ये 1-2% ज्यान पनि जानेछ। म चाहिँ यसलाई सजग भएर बस्नुपर्ने अवस्था भनेर भन्दछु।
के कारणले चाहिँ केही प्रतिशत बिरामी बढी जोखिममा पर्नुहुन्छ?
अब हेर्नुहोस्, यसमा त धेरै कुरा छन्, यो त अब यो चाहिँ धेरै यसमा प्राविधिक कुराहरू पनि धेरै आउँदछ। यसमा चाहिँ पहिलो कुरा चाहिँ जो बिरामीमा पहिले रोग विरुद्ध लड्न सक्ने क्षमता कम छ, जस्तै बच्चाहरू, वृद्धहरू, र जसलाई दमको रोग छ, मृगौलाको रोग, जो पहिले रोगी हुनुहुन्छ, जसलाई सामान्य रुगाखोकीले पनि ज्यान लान सक्छ, त्यस्तो बिरामीमा त सतर्क हुनै पर्यो, एउटा कुरा त्यो छ। र अब डेङ्गु पनि 2-3-4 किसिमका भाइरस छन्, कहिलेकाहीँ 2-3 भाइरसले एउटै मान्छेलाई सङ्क्रमण गर्न सक्छ, त्यस्तो अवस्थामा चाहिँ हामी यङ हेल्दी मानिसलाई पनि यसले भयावह रूप दिन सक्दछ।
यो सुर्खेत सहित समग्र कर्णाली प्रदेशमा यसको चाहिँ अवस्था, जोखिम के कस्तो छ त?
जोखिम त यसको छ हेर्नुहोस्, किनकि सर मैले थाहा पाएसम्म 6 जनामा चाहिँ डेङ्गु भेटिसकेको अवस्था छ, र डेङ्गु केही बिरामीमा देखिनु भनेको मतलब अब लामखुट्टे सुर्खेतमा अथवा कर्णाली प्रदेशका लामखुट्टेमा चाहिँ यो डेङ्गुका भाइरसहरू पसिसकेका छन् भन्ने अर्थ लाग्दछ। र लामखुट्टेको भाइरस शरीरमा भाइरस पसिसकेपछि अब त्यो लामखुट्टेले कति अब हेल्दी मानिसहरूमा, स्वस्थ मानिसहरूमा टोक्ने हो र कतिजनालाई सार्ने हो, यो कुरा चाहिँ अब हामीले भन्न सक्दैनौँ, यो कुरा समयले मात्र बताउनेछ।
अब के छ त यसबाट जोगिने उपाय? त्यसो भए
अब हेर्नुहोस्, यसबाट जोगिने उपाय चाहिँ अब यो लामखुट्टेको मौसम हो, यो समय हामी सबैलाई थाहा भएको कुरा हो, र लामखुट्टेको टोकाइबाट कसरी जोगिने भन्ने कुरामा चाहिँ यसमा बढी फोकस गर्नु आवश्यक छ। र यसमा चाहिँ लामखुट्टेको टोकाइको प्रकृति अरू लामखुट्टेभन्दा अलिक फरक छ। दिउँसो टोक्ने लामखुट्टेको रूपमा हामी परिचित गर्छौँ, र यो डेङ्गु गराउने लामखुट्टे चाहिँ मानिसहरूलाई बढी मन पराउने र बढी मानिसहरूको आसपासमा बस्ने जङ्गलतिर भन्दा चाहिँ मानिसको घर परिवारमा बस्न खोज्ने खालको डेङ्गु भाइरस लामखुट्टे चाहिँ त्यस्तो खालको लामखुट्टे छ, र यसले बिहान दिउँसो साँझ पखर रातिभन्दा विशेष त दिउँसो साँझ टोक्दछ। अब यसको अर्थ चाहिँ के छ भन्दाखेरि, अब जस्तै राति मात्र झुलमा सुतेर यसबाट रोगमा बस्न अलिकति गाह्रो हुने जस्तो देखियो, जस्तै दिउँसो वा साँझ लामखुट्टेले टोकाइ हुने भएपछि दिउँसो पनि हामीले लामखुट्टेबाट जोगिने कुराहरू गर्नु पर्यो। यसबाट हामीले के गर्न सकिन्छ भन्दाखेरि, विशेषतः सानो सानो बच्चाहरू जो बढी जोखिममा हुनुहुन्छ, उहाँहरूलाई लामखुट्टेले टोकेको थाहा पाउनुहुन्न, उहाँहरूले लामखुट्टे आफै दबाउन पनि सक्नुहुन्न, यस्तो बच्चाहरूलाई चाहिँ दिउँसै झुलमा राख्नु आवश्यक छ। अर्को कुरा चाहिँ कपडाहरू अलिक फुल कपडा लगाउनु पर्यो, अलिक लुज कपडा लगाउनु पर्यो, किनकि अहिलेको लामखुट्टेहरू अलिक टाइट कपडा भयो भने कपडा बाहिरबाट पनि रगत चुसेको हामीले आफैले पनि धेरैजनाले अनुभव गरेका छौँ, गर्दाखेरि हल्का लुज कपडा लगाउने। अब यो वातावरणको कुरा पनि सँगसँगै आउँछ, अब ढलहरू, पानीहरू, लामखुट्टेको यो डेङ्गु गराउने लामखुट्टे चाहिँ थोरै 2 थपा पानीमा पनि अन्डा पार्न सक्छ भन्ने हाम्रो मेडिसिनमा चाहिँ त्यस्तो भन्नाले, जस्तै मिनरल वाटरको बोतलको क्याप हुन्छ बिर्को, मिनरल वाटरको बोतलको बिर्कोमा 4 थपा पानी भयो भने डेङ्गुले त्यहाँ अब डेङ्गुका भाइर लामखुट्टेले त्यहाँ प्रजनन गर्न सक्छ। भनेपछि पानी भएको जस्तो शान्ति हुनुपर्छ, जस्तै हाम्रो छतको त्यो चरहरूमा माथि छतमा अलिकति पानी जम्मा भएको छ भने त्यहाँ पनि यसले प्रजनन गर्न सक्छ। भन्दाखेरि अब घर परिवार आफ्नो वातावरणलाई कसरी सुरक्षित राख्ने, टायरमा जमेको पानीमा पनि यसले प्रजनन गर्न सक्छ। भन्दाखेरि पानी जम्न सक्ने सम्भावित एरियाहरू एकदमै सानोभन्दा सानो एरिया पनि आफ्नो घर वरिपरिको सबै मानिसहरूले वातावरणमा सबैजनाले चाहिँ त्यसलाई सफा गरेर यसबाट बस्नु, लामखुट्टेलाई प्रजनन कसरी कम गराउने भन्नेतिर लाग्नु आवश्यक। यो दुइटा कुरामा चाहिँ विशेषतः ध्यान दिन सकिन्छ। र ज्वरो आएको खण्डमा चाहिँ अब चाहिँ यदि तपाईँलाई ज्वरो आइसकेको छ भने, अहिले फेरि डेङ्गु मात्रै ज्वरो त छैन, बाहिर जेस कुरा आए पनि डेङ्गुभन्दा अरू भाइरल ज्वरोहरू पनि धेरै छन्, अन्त सामान्य रुगाखोकी सामान्य ज्वरोमा पनि कहिलेकाहीँ डेङ्गु भाइरस भइसकेको हुनसक्छ। यसो गर्दाखेरि चाहिँ अब कतिखेर स्वास्थ्य संस्था जाने, कतिखेर स्वास्थ्य कर्मीलाई भेट्ने भन्ने कुरा पनि बुझ्नु आवश्यक छ मानिसहरूले।
के कस्तो उपाय चाहिँ अप्नाउनुपर्छ, के कस्तो औषधिहरू खानुपर्छ यो रोगमा? त्यसो भए
स्पेसिफिक ट्रिटमेन्ट चाहिँ डेङ्गु हाम्रो भाषामा चाहिँ स्पेसिफिक उपचार भन्छौँ हामी। जस्तै टाइफाइड लाग्यो, मलेरिया लाग्यो भने चाहिँ स्पेसिफिक यस्तो औषधि हुन्छ कि मलेरियाको किटाणु मार्छ, टाइफाइडको किटाणु मार्छ, तर डेङ्गुकोमा चाहिँ त्यस्तो स्पेसिफिक उपचार हुँदैन। यो कुरा चाहिँ मैले यहाँ हुँदैन भन्दाखेरि सुर्खेत या कर्णाली प्रदेश या वरपरको एरियामा मात्र होइन कि संसारभरि नै लागू हुने कुरा हो। तर यो सपोर्टिभ ट्रिटमेन्ट भन्छ हाम्रो भाषामा, जस्तै टाउको दुख्दा अब ज्वरो आउँदा सिटामोल खानु पर्यो, यो कुराहरू सामान्य, र पानीको मात्रा शरीरमा कम हुन दिनु भएन। यसमा मुख्य बिरामीको ज्यान जाने भनेको शरीरमा पानीको मात्रा कमी हुनाले हो। त्यही भएर हामीले चाहिँ मुख्य फोकस हामी चाहिँ बिरामीलाई जीवनजलमा गरिरहेछौँ अहिले, किनकि जीवनजल चाहिँ डेङ्गुको रोगीहरूलाई एकदमै राम्रो, एकदमै राम्रो हुनाले सामान्य ज्वरो आयो भने तपाईँले जीवनजल मात्र खाइदिनु भयो भने पनि हाम्रो भाषामा त्यो भयावह ज्यान जाने बिरामीलाई पनि धेरै जसो बिरामीको जीवनजलले नै उद्धार गर्छ एउटा कुरा. त्यही भएर चाहिँ अलिकति चक्कर लाग्ने टाउको दुख्ने बित्तिकै जीवनजल लिने चाहिँ हामी अहिले विशेष सल्लाह दिइरहेको छौँ यो डेङ्गुको सिजनमा. एउटा कुरा यो छ. अर्को कुरा चाहिँ अनावश्यक औषधि रोप्नु आवश्यक छ किनकि डेङ्गु जस्तो रोगहरूमा चाहिँ दबाई खाएर सन्चो बनाउने भन्दा नि दबाई दिएर ज्यान जाने अवस्थासम्म पनि आउँछ. जस्तै अब डेङ्गुमा अर्को देखिने कुरा चाहिँ अब कुरा गर्दै जाँदाखेरि प्लेटलेट भन्ने सेतो रगतको मात्रा घट्छ र बिरामीको प्रेसर घटेर सकमा जानुहुन्छ बिरामी. हाम्रो भाषामा चाहिँ ब्लड प्रेसर घट्नुलाई ज्वरो आएर ब्लड प्रेसर घट्नुलाई हामी सक भनेर भन्छौँ. डेङ्गुको बिरामी सकमा जानुहुन्छ र सकमा जाने बिरामी र प्लेटलेट घटी अलिअलि घट्न लागेको बिरामीमा चाहिँ हामी यो आइबुप्रोफिन भन्छौँ फ्लेक्सन भन्छौँ जुन हामी चाहिँ बिरामीले बढी प्रयोग गर्छौँ दुखाइ कम गर्ने दबाईहरू विभिन्न नामका दुखाइ प्रयोग गर्ने दबाईहरू प्रयोग गर्दा यसले प्लेटलेट झन् अझ घटाउँछ प्लेटलेट अझ घटाउँछ र सकमा भएको बिरामीलाई त यसले झन् सिरियस बनाउँछ मृगलामा असर गर्ने दुनियाँ चिज हुन्छ. त्यही भएर चाहिँ डेङ्गुको बिरामीले चाहिँ ज्वरो आए पनि सामान्य सिटामोल मात्र खानु आवश्यक छ.
उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका कन्सल्टेन्ट फिजिसियन डाक्टर के एन पौडेल डेङ्गु लगायतका विषयमा भेरी खबरसँग कुरा गर्दै. भेरी खबरमा छिमेक सेरोफेरो लगायतका खबर बाँकी नै छन् अहिलेलाई भने यो विश्राम.
रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ. यतिन्जेल हामीले प्रदेश अस्पताल सुर्खेतलाई 300 शैयाको भवन हस्तान्तरण भवन 55 करोडमा बन्यो. डेङ्गुबाट आत्तिनुभन्दा पनि सजग हुनुपर्ने चिकित्सकहरूको भनाए जथाभावी औषधि प्रयोग नगर्न आग्रह लगायतको खबर प्रस्तुत गर्यौँ. अब बाँकी खबर. कर्णालीका स्रष्टा देवकी तिमिल सिन्हाले लेख्नुभएको कविता सङ्ग्रह योद्धाको सपना एक समारोहका बीच लोकार्पण गरिएको छ. कर्णाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कार्यक्रमको लोकार्पण गर्नुभएको हो. तत्कालीन माओवादी लडाकु समेत रहनुभएका कवियत्री तिमिल सिन्हाले योद्धाको आफू सपनामा आफूले योद्धा हुँदा भोग्नु परेका विषयवस्तुहरूलाई समावेश गरी 43 कविता समावेश गर्नुभएको छ. कार्यक्रममा उहाँले केही कविताका अंश समेत वाचन गरेर सुनाउनु भएको छ.
यो घरको जिम्मेवारी कसले उठायो कहिल्यै प्रश्न उठ्दैन. हजारौं दुःखको जङ्गा कसले तर्यो कसैले मत नताक्दैन. यहाँ देशका खानीहरू सम्झेर श्रमजीवीहरूमाथि प्रश्न उठ्छ. अरबको तेल खानी सम्झेर ठुला मान्छेहरू तिर्खाले छटपटिन्छन्. संसार देख्ने आँखाहरू आफ्नै पालाई हेर्न बिर्सन्छन्. कसैले सोचे जस्तो ठुलो मान्छे होइन मेरो बा. कसैले सोचे जस्तो ठुलो मान्छे होइन मेरो बा. तर मेरा लागि सर्वस्व हुन्. बिहानदेखि बेलुकासम्म घरको जिम्मेवारी सम्हालेर हामीलाई खुसी दिने.
अर्का स्रष्टा सुभाष अधिकारी र देवकी निरौलाले पनि आफ्ना रचना वाचन गर्नुभएको छ. कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आर्थिक मामिला मन्त्री नरेश भण्डारी लगायतले कर्णाली प्रदेशमा केन्द्रित भएर साहित्यिक सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ. कार्यक्रममा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका ठाउँबाट झन्डै 300 बढी साहित्यकारको उपस्थिति रहेको थियो. कार्यक्रम कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको अध्यक्षतामा सम्पन्न भएको हो.
नेपालगञ्जमा रहेको भेरी अस्पतालले मृत घोषणा गरेको नवजात शिशुलाई अन्त्येष्टि गर्ने क्रममा जीवितै पाइएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ. भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर कल्पना थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर बद्री चापागाईले बताउनु भएको छ. अस्पतालले तत्काल क्रिया खर्च बापत 25,000 रुपियाँ पीडित परिवारलाई उपलब्ध गराउने र नेपालगञ्जबाट जाजरकोट घरसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था गर्ने सहमति पनि भएको उहाँले बताउनु भएको छ. जाजरकोटको छेडाघाट नगरपालिका 9 कमला अधिकारीले गत शुक्रबार बिहान भेरी अञ्चल अस्पतालमा जन्म दिएको 600 ग्राम तौल भएको 23 हप्ते बच्चा स्वास्थ्यकर्मीले मरेको भनेपछि सद्गत गर्न लैजाने क्रममा चलमलाएपछि उपचार गरिएको थियो. बच्चाको हिजो उपचारका क्रममा निधन भने भइसकेको छ. आवश्यक छलफलपछि छानबिन समिति गठन गरिएको हो।
बाँकीमा नेपाली कंग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने विरुद्ध परिवारले किटानी जाहेरी दिएको छ। बाँकेको खजुरा गाउँपालिका एकका वडा अध्यक्ष सुमन मल्ल लगायत विरुद्ध किटानी जाहेरी परेको हो। उनीहरू विरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ। बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवकुमार सिंहले वडा अध्यक्ष मल्ल लगायत विरुद्ध पनि जाहेरी परेको भन्दै अनुसन्धान भइरहेको बताउनु भएको छ। बाँकेको खजुरामा गत बिहिबार भएको कंग्रेसको जागरण अभियानका क्रममा भएको आक्रमणबाट कोइरालाको देब्रे हात भाँचिएको छ।
डोटीको पूर्वी चौकी गाउँपालिकामा दादुरा वृद्धको खोप लगाउँदा ज्यान गुमाएका चारजना बालबालिकाका परिवारले करिब 8 वर्षपछि राहत पाएका छन्। 2069 सालमा खोप लगाएका कारण ज्यान गुमाएका चार बालबालिकाका परिवारले घटना भएको 8 वर्षपछि राहत पाएका हुन्। सर्वोच्च अदालतले 75 साल असोज 14 गते खोपका कारणले बालबालिकाको ज्यान गएको भन्दै प्रत्येक बालबालिकाका परिवारलाई राहत स्वरूप 10 लाख रुपियाँ दिन सरकारलाई आदेश गरेको थियो। अदालतको आदेशपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत बालबालिका अभिभावकको खातामा रकम जम्मा गरिएको जनाएको छ। 2069 सालमा दादुरा वृद्धको खोप लगाए लगत्तै मिलन नेपाली, सुजता नेपाली, गौरी चिराल र अन्जु विकको ज्यान गएको थियो। बालबालिकाका परिवारले राहत पाएपछि ढिलै भए पनि न्याय पाएको अनुमति भएको बताएका छन्।
संरक्षित वन्यजन्तु रतुवा मारेको आरोपमा सल्यानमा 7 जना पक्राउ परेका छन्। कुमा गाउँपालिका 3 रतुवा मारेर खाने तयारी गरेका बेला मारेको रतुवासहित 7 जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले जिल्ला अदालतबाट म्याथप गरी अनुसन्धानका लागि हिरासतमा राखेको बताउनु भएको छ। उनीहरूलाई आरोप प्रमाणित भए चोरी सिकारी अन्तर्गत 6 महिना कैद वा 20,000 जरिवाना अथवा दुवै सजाय हुन सक्ने सूचना अधिकारी लम्सालको भनाइ छ।
कैलालीको टिकापुरमा डल्फिन महोत्सव सुरु भएको छ। महोत्सवको एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको हो। 3 दिनसम्म चल्ने महोत्सवमा कैलाली होटल व्यवसाय संघको आयोजनामा सुरु भएको हो। महोत्सवमा पर्यटक का लागि प्रभावकारी व्यवस्था गरिएको पनि आयोजकले दावी गरेका छन्। वर्षा याममा नदीहरूमा देखिने डल्फिनले पर्यटक आकर्षित गर्न सक्ने भएकाले प्रसार प्रसारका लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष नरेन्द्र साईले बताउनु भएको छ। महोत्सवका क्रममा आगन्तुकलाई नदीमा राफ्टिङ गराएर डल्फिन देखाइने लगायत प्रभावकारी व्यवस्था गरिएको उहाँको दावी छ।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिममा विदेशी पर्यटक भित्राउनका लागि आन्तरिक वायुसेवा कम्पनीले लिने महँगो हवाई भाडा बाधक बनेको बताउनु भएको छ। कैलाली उद्योग वाणिज्य संघले धनगढीमा गरेको सुदूरपश्चिमको पर्यटन प्रबन्धन सम्बन्धी गरेको कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो। भारतीय र नेपाली नागरिक बाहेक अन्य कुनै पनि देशका पर्यटकले हवाई सेवा प्रयोग गर्दा आन्तरिक वायुसेवा कम्पनीले महँगो हवाई भाडा लिने गरेका कारण पनि विदेशी पर्यटकको संख्यामा कमी आएको उहाँको भनाइ छ। काठमाडौँबाट धनगढी आउँदा भारतीय र नेपाली नागरिकको भन्दा विदेशी पर्यटकले झन्डै 5 गुणा बढी भाडा तिर्नुपर्ने बाध्यता रहेको छ। अहिले काठमाडौँ धनगढी हवाई भाडा न्यूनतम 3,500 सम्म पुग्ने गरेको छ।
भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई भने यर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सिमेक्सी रेफरेन्ससँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। डलदुरामा मुक्त हलियाहरूले जिल्लाका स्थानीय तहहरूलाई मुक्त हलियाहरूको तथ्याङ्क संकलन गर्न दबाव दिन थालेका छन्। 7 स्थानीय तहमध्ये 6 स्थानीय तहलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र हलिया मुक्त समाज डलदुराले विभिन्न कार्यक्रमको आयोजना गर्दै दबाव दिइरहेका हुन्। अमरगढी नगरपालिकाका जनप्रतिनिधिसँग मुक्त हलिया समुदायको न्यायपूर्ण स्थापनामा देखिएको जटिलता तथा स्थानीय तहको बजेटमा उनीहरूको पहुँच सुनिश्चितताका लागि अन्तर्क्रिया गरिएको छ। अमरगढी परशुराम नगरपालिका नवदुर्गा भागेश्वर गन्यापदुरा र आलिताल गाउँपालिकाका जनप्रतिनिधिलाई मुक्त हलियाका सवालमा गम्भीर बन्न दबावमूलक कार्यक्रम गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष सुन्दर जयरीले बताउनु भएको छ। स्थानीय सरकारसँग पैरवी बैठकहरूको समेत आफूले आयोजना गरेको अध्यक्ष जयरीको भनाइ छ।
सुर्खेतको वीरनारमा रहेको नवजीवन बाल संरक्षण केन्द्रमा रहेका बालबालिकासँग सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले सहभोज गरेका छन्। हिजो एक कार्यक्रमका बीच केन्द्रका बालबालिकासँग सहभोज गरिएको जनाइएको छ। राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा मन्त्रालयका कर्मचारी र केन्द्रमा आश्रित बालबालिकाले सँगै खाना खाएर दिवस मनाएको मन्त्रालयका डम्बर रोकायले बताउनु भएको छ। सधैँ औपचारिक रूपमा गरिने भाषणसहितका कार्यक्रमले बालबालिकामा प्रत्यक्ष रूपमा पुग्न नसकिने भएकाले बालबालिकासँगै बसेर दिवस मनाइएको उहाँले बताउनु भएको छ। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर बीकेले मन्त्रालयले सधैँ बाल संरक्षणको पक्षमा काम गर्ने बताउनु भएको छ। नवजीवन केन्द्र खोलेर अनाथ बालबालिकालाई आश्रित गराएकोमा सञ्चालक तथा संस्थापकलाई उहाँले धन्यवाद दिँदै मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने वचन पनि दिनुभएको छ। कार्यक्रममा नवजीवन बाल संरक्षण केन्द्रका संस्थापक मोहन दास गुरुङले आफूले बेसहारा बालबालिकालाई संरक्षण गर्ने मौका पाएको बताउनु भएको छ। यसैबीच आज देशभर एक समारोहका बीच बाल दिवस मनाइँदैछ।
हिमोफिलिया सोसाइटी नेपालको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ। भिलाले यज्ञ प्रसाद ढकालको अध्यक्षतामा 7 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ, जसको उपाध्यक्षमा बसन्त विष्ट, सचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा लालसिंह बिक, सहसचिवमा लोकेन्द्र कार्की चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा गोपाल बेसी र विजय शाह चयन हुनुभएको हो।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। नेपाली महिला क्रिकेट टोली T20 क्रिकेटको विश्व वरियतामा एक स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले सार्वजनिक गरेको T20 को वरियतामा नेपाल एक स्थान तल झर्दै 15 स्थानमा आइपुगेको हो। पपुवा न्युगिनीको वरियता बढेपछि नेपाल एक स्थान ओर्लिएको हो। नेपालले थाइल्याण्डमा गत फागुनमा सम्पन्न आइसिसी विश्वकप एसिया छनौट खेलेपछि अन्य प्रतियोगिता खेलेको छैन। एसोसिएट राष्ट्रको वरियतामा नेपाल चौथो स्थानमा छ। नेपालभन्दा अघि एसोसिएट राष्ट्रहरू थाइल्याण्ड, स्कटल्याण्ड पपुवा न्युगिनी रहेका छन्।
र नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको हो। मतदानमा जीवनरामले 17 मत प्राप्त गर्दा अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले भने 10 मत पाउनु भएको हो। जीवनरामकै प्यानलबाट महासचिवमा निलेन्द्र राज श्रेष्ठ पनि निर्वाचित हुनुभएको हो। निलेन्द्रले पुरेन्द्र विक्रम लाखेलाई 3 मतले पछि पार्दै महासचिवमा निर्वाचित हुनुभएको हो। सचिवमा राष्ट्रिय खेलकुद परिषद राखेपका निवर्तमान सदस्य सचिव कृष्ण कुमार विष्ट भने पराजित हुनुभएको छ। 3 जना सचिव रहेको ओलम्पिक कमिटीमा 4 जनाले उम्मेद्वारी दिएका थिए।
खेल खबरसँगै लीला बिहानको भेरी खबर सकियो। बिदाउनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
प्रदेश अस्पताल सुर्खेतलाई 300 शैयाको भवन हस्तान्तरण, भवन 55 करोडमा बन्यो।
डेंगुबाट आत्तिनुपर्ने भन्दा पनि सजग हुनुपर्ने चिकित्सकहरूको भनाई, जथाभावी औषधि प्रयोग नगर्न सुझाव।
डोटीमा 8 वर्ष अघि दादुरा विरूद्धको खोप लगाउँदा ज्यान गुमाएका 4 जना बालबालिकाका परिवारले राहत पाए, ढिलै भए पनि न्याय भएको महसुस।
र नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित। नेपाली महिला क्रिकेट टोली T20 क्रिकेटको विश्व वरियतामा एक स्थान झर्यो। हवस् त, अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलो राउत र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।